नमस्ते, गुड इभिनिङ रेडियो एडलाइट सुनिरहनु भएका सम्पूर्ण श्रोताहरूमा म मुना,
म इन्द्र
अनि म सञ्जय।
श्रोताहरू, साँच्चै नै एक हप्तापछि फेरि पनि हामी तपाईँहरूलाई हाम्रो भोइस अफ साङ्ग्रीला कार्यक्रममा स्वागत गर्दछौँ। अहिले घडीमा ठ्याक्क 9:30 बजेको छ र हरेक आइतबार हामीले हाम्रो भोइस अफ साङ्ग्रीला कार्यक्रम रेडियो एडलाइटमा 9:30 देखि 10:30 बजीसम्म हामीले कार्यक्रम सञ्चालन गर्छौँ। सञ्जयजी, आज हामीले अब सधैँ जस्तै हामीले आफ्नो आज भोइस अफ साङ्ग्रीला कार्यक्रममा हामीले पहिलो हाम्रो पक्षमा हाम्रो पहिलो पार्टमा चाहिँ हामीले न्युज भनौँ न रिपोर्ट हप्ताभरिको रिपोर्टिङ हामीले प्रस्तुत
गर्नेछौँ, भुटानमा भएका गतिविधिहरूबारे हामी जानकारी गराउनेछौँ र त्यसपछि हामी चाहिँ नियमित प्रसङ्गको रूपमा आज हामी नेपाली चलचित्रका बारेमा कुराकानी गर्नेछौँ, नेपाली चलचित्रका गीतहरू सुनाउनेछौँ र अहिलेलाई भने सुरु गरौँ न्युजबाट।
श्रोताहरू, समाचार सुरु गरौँ। 3 हप्तापछि म फेरि समाचार लिएर आएको छु। सञ्जयले भन्नुहुन्थ्यो होला सायद समाचार, अलिकति रुगा लागेको छ, खोकी लागेको छ, घाँटै दुख्दैछ, खोक्न पनि सक्छु है श्रोताहरू बिचमा। भुटानबाट सुरु गर्छु म समाचारको सिलसिला। आज मैले सर समाचार पढ्नुभन्दा पनि छोटकारीमा टिपोर्ट जस्तो लिएर आएको छु, तपाईँलाई टिपोर्टको रूपमा भन्नेछु। भुटानमा गएको वर्षदेखि 1 वर्षदेखि लगातार रूपमा औषधिको अभाव खड्किरहेको छ। थिम्पूमा रहेको जिग्मे दोर्जी नेसनल रेफरल अस्पतालमा पनि औषधिको अभाव भएपछि निकै छटपटी भएको छ। अधिकांश पत्र पत्रिकाले चाहिँ र रेडियो र टेलिभिजनले भुटानमा भएको औषधि अभावको बारेमा समाचार प्रसारण गरिरहेका छन्। समाचारमा जनाइएअनुसार औषधि अभावको मुख्य कारण भनेको चाहिँ भुटान सरकारले गत वर्षदेखि ल्याएको एक्सिलरेटिङ भुटान सोसियो इकोनोमिक डेभलपमेन्ट भन्ने प्रोग्राम अन्तर्गत खर्च हुने अधिकांश पैसा सेभ गर्ने जुन प्रोग्राम छ, यसले यो प्रोग्रामको कारणले गर्दाखेरि स्वास्थ्य मन्त्रालय अन्तर्गत औषधि कम ल्याउने र त्यसबाट पैसा बचाउने कार्यक्रमले गर्दाखेरि औषधि अभाव भएको भन्ने समाचारहरू आएका छन्। यस अन्तर्गत चाहिँ औषधि नकिनेर पैसा बचाउने क्रममा सरकारले गएको 1 वर्षमा 2 करोड नुगल ट्रम बचत गरेको समाचार छ। पछिल्लो समाचार अर्को अनुसार, खास गरी भुटानमा औषधि सप्लाई गर्न नचाहने भारतीय र बङ्गलादेशी सप्लायरहरूका कारण भुटानको स्वास्थ्य मन्त्रालयका कर्मचारीहरू सिधै बङ्गलादेश स्थित उत्पादकमा सिधै औषधि किन्नका लागि पुगेको समाचारहरू छन्। दोस्रो समाचारमा, भुटानमा श्रोताहरू सबैलाई थाहा होला, ठुला ठुला जलविद्युत परियोजनाहरू बन्ने क्रम जारी छ। यी अधिकांश परियोजनाहरूमा भारतले लगानी गरेको छ र यी अधिकांश परियोजनामा भुटान स्थित आन्तरिक कन्ट्र्याक्टरहरूले चाहिँ हामीले पनि काम गर्न पाउनुपर्छ, हामीलाई पनि बिना टेन्डर बिडिङ दिनुपर्छ भन्ने माग राखेको थियो र ती मागहरू अहिलेसम्म सरकारले सुनवाई गरेको थिएन अथवा सरकारले तिनीहरूलाई रिजेक्ट गर्दै आएको थियो भने, गत हप्ता बसेको कन्ट्र्याक्टरहरूको एउटा बैठकले चाहिँ अब ठुला मेगा जलविद्युत आयोजना भन्दा पनि साना मझौला र साना जलविद्युत आयोजनाहरूमा आफूले लगानी गर्ने अथवा सरकारले लगानी गरेको ठाउँमा आफूले कन्ट्र्याक्ट पाउनुपर्ने माग अगाडि सारेका छन्। साना मझौला जलविद्युतमा 1 मेगावाट जलविद्युत उत्पादन गर्न सक्छन्, जसको लागत करिब करिब 7 करोड भुटानी रुपियाँ जति पर्ने जान्छ। यो मागलाई सरकारले कतिको सुनवाई गर्छ हेर्न बाँकी नै छ। भुटानको तेस्रो समाचारमा एउटा खुसीको खबर हो, यो भुटानमा पहिलोपटक आन्तरिक वायु सेवा सुरु भएको छ डिसेम्बर 17 यो भुटानको राष्ट्रिय दिवस पनि हो, नेसनल डे। भुटानको एकमात्र वायु सेवा कम्पनी र सरकारी निकाय सरकारी ध्वजावाहक ड्रुक एयर र भुटानको टासी एयर नामक कम्पनीले भुटान एयरलाइन्स नामक फ्लाइटबाट चाहिँ भुटान एयरलाइन्स र डुक एयर गरेर दुईवटा डोमेस्टिक फ्लाइट सर्भिस भुटानमा सुरु भएको छ भर्खर। पहिलो सेवामा दुवै कम्पनीले ट्रासिकाङ र मङ्गरमा उडान भरेका थिए। ट्रासिकाङ सबैभन्दा पूर्वोत्तर भुटानको जिल्ला हो र यहाँ पुग्न भुटानको एकमात्र यसअघिको एकमात्र विमानस्थल पारोबाट 30 मिनटको दूरीमा पर्दछ फ्लाइटमा जाँदाखेरि। आन्तरिक वायु सेवाको भाडा दर हेर्दाखेरि ट्रासिकाङको लागि 10,000 नुगल्ट्रम तोकिएको छ भने भुटान एयरलाइन्स तोकिएको छ भने ड्रुक एयरले 8,000 तोकिएको छ। भुटानमा अर्को पनि एयरपोर्ट खोल्ने क्रम जारी छ। 2012 अप्रिलबाट दक्षिण भुटानको गेलिफोमा पनि नयाँ एयरपोर्टको सुरुवात हुने समाचार आएको छ। यी दुवै एयरलाइन्सले आन्तरिक सेवाबाट मात्रै आफ्नो लागत खर्च उठाउन नसक्ने हुँदाखेरि अन्तर्राष्ट्रिय उडानको लागि पनि अनुमति दिएको छ र यी दुवै कम्पनीलाई अन्तर्राष्ट्रिय उडानको लागि आगामी वर्षसम्मको लागि समय तोकिएको छ। अब अर्को एउटा समाचारमा, छोटो समाचारमा, भुटानमा सबैभन्दा चर्चित रूपमा रहेको कानुन टोब्याको कन्ट्रोल एक्ट भन्छ, अर्थात् यो मदिरापान कन्ट्रोल गर्ने, धुम्रपान कन्ट्रोल गर्ने नियमलाई संशोधनको लागि संसदमा पेस गरिने भएको छ। सरकारले यसलाई संशोधन गर्ने वाचा यसअघि नै गरिसकेको छ। जनवरी 2 तारिक सुरु हुने पार्लियामेन्टको हिउँदो अधिवेशनमा यो विधेयक प्रस्तुत हुनेछ संशोधनको लागि। खास गरी यो कानुनले चाहिँ आफ्नो निजी प्रयोगको लागि पनि खैनी सुर्ती बिँडी किनेर घरतिर लाँदाखेरि त्यो पनि अनैतिक हुने अथवा गैर कानुनी हुने र त्यसले पनि 3 वर्षसम्म व्यक्तिहरूले जेल बस्नु परेको कारणले यसको धेरै विरोध भएको छ। सुरुमा पहिलोचोटि यसको फन्दामा पर्ने एकजना मङ्कलाई के भन्छ
भिक्षु
मलाई नेपालीमा आएन, भिक्षु चाहिँ 120 नुगल्ट्रम अर्थात् नेपालीमा भन्नुपर्छ नि करिब 200 रुपियाँ बराबरको खैनी बोकेर थिम्पू जाँदै गर्दाखेरि चाहिँ उहाँलाई पक्राउ गरिएको थियो र उहाँले चाहिँ 6 वर्षको जेल काट्दै हुनुहुन्छ अहिले।
त्यो चाहिँ कस्तो विदेशबाट जाँदाखेरि होइन,
भुटानभित्रै इन्डियाबाट जाँदाखेरि चाहिँ बोकेर आफूलाई 200 रुपियाँको खैनी भनेको आफ्नो लागि प्रयोग गर्ने होइन घरमा, त्यो पनि बोकेको जाँदाखेरि त्यो के भन्दा इलिगल भयो र उहाँलाई 6 वर्षको जेल सजाय तोकिएको छ। यसको विरुद्ध चाहिँ फेसबुकमा एकदमै धेरै क्याम्पेन भएको थियो टोबेको कन्ट्रोल एक्टलाई परिमार्जन गर्नुपर्छ, संशोधन गर्नुपर्छ भन्ने हिसाबले, किनभने फेसबुक बाहेक अरू त्यहाँ चाहिँ विरोध गर्ने परिपाटी केही पनि छैन र निषेध छ, डेमोन्स्ट्रेसन ऱ्यालिजहरू गर्न पाइँदैन भुटानमा, त्यस कारणले फेसबुक भुटानीहरूको लागि विरोध प्रदर्शन गर्ने एउटा राम्रो माध्यम बनेको छ। अब नेपाल तर्फ फर्कौँ समाचारको लागि। नेपालीसँग सम्बन्धित तर हङकङको समाचार हो यो। हङकङले नेपाली कामदार र विद्यार्थीको लागि 6 वर्ष अघि लगाएको प्रतिबन्ध खुलाउने सक्रिय त्यहाँ नेपाली एउटा प्रतिनिधिमण्डल चाहिँ काठमाडौँमा यतिखेर व्यस्त छ। हङकङले 2005 जुनदेखि चाहिँ नेपालीलाई त्यहाँ जान निषेध गरेको थियो। नेपाल सरकारले पहल गर्न दबाब दिने उद्देश्यले आएको सो सङ्घले चाहिँ नेपाली सङ्घ, नेपाली घरेलु कामदार युनियनको पदाधिकारीहरू, परराष्ट्र मन्त्रालयदेखि अरू मन्त्रालयहरू पनि भेटघाट गर्ने क्रममा जारी छ। सुदूरपूर्व प्रवासी नेपाली घरेलु कामदार युनियनले बिहिबार मात्रै ठुलो छलफल गरेको थियो काठमाडौँमा, हाम्रो सरकार पहल नभएको समस्या नहटेको भन्ने, एउटा नेपाल सरकारबाट चाहिँ यो खुलाउन पहल नभएकोले गर्दाखेरि चाहिँ समस्या जहाँको त्यहीँ रहेको भन्ने उहाँहरूको आरोप छ। हङकङमा आइडीवाला नेपालीहरू, हङकङ आइडी रहने नेपालीहरू कामदारको सङ्ख्या 22,000 छ भने घरेलु कामदारको सङ्ख्या करिब 4,028 रहेको तथ्याङ्क छ। न्यूनतम पारिश्रमिक घरेलु कामदारले 3,740 हङकङ डलर पाउँछन्, आउँछन्। कामदारको गोपनीयता सम्बन्ध समेत रहन्छ। विधा र सुविधा पनि राम्रो हुन्छ। सङ्घका अध्यक्ष सदस्य माधव प्रसाद खनालको भनाई यहाँ उल्लेख गरिएको छ। अर्को समाचारमा, नुनदेखि सुनसम्म आयात गर्ने नेपालभित्रै यस्तो उद्योग पनि छ जसले आफ्नो उत्पादनको 60% बढी निर्यात गर्छ अरे। यो चाहिँ नेपाल हामीको लागि पनि खुसीको खबर होला, सायद अगाडि सुनिएको थिएन। 1,800 बढीलाई रोजगारी दिएको छ र लगातार 5 उत्कृष्ट निर्यातकर्ताको उपाधि पनि पाउँदै आएको छ। नेपालको निकासी व्यापार खसिरहेको बेला निर्यातको माध्यमबाट विदेशमा समेत पहिचान स्थापित गर्न सफल उद्योग हो राजधानीको किरण सुज मेन सफ्टवेयर म्यानुफ्याक्चरर मोडर्न स्लिपर्स इन्डस्ट्रिज। यो उद्योगले उत्पादन गर्ने गोल्ड स्टार ब्रान्डको जुत्ता नेपालभन्दा विदेशमा बढी बिक्री हुन्छ अरे। 25 राजधानीको महाराजगञ्जमा उद्योग राखी जुत्ता उत्पादन गर्ने गर्दै आएको किरण सुजले 14 निर्यात गर्दै आएको छ। वर्षको 30 जोर गोल्ड स्टार स्पोर्ट्स सुज भारत निर्यात हुँदो रहेछ भने यो वर्ष अहिलेसम्मको अवस्था हेर्दाखेरि 40 जोर जति निर्यात भइसकेको अवस्था छ। नेपाल सम्बन्धी अर्को समाचारमा चाहिँ एमाले र नेकपा माओवादीको केन्द्रीय कमिटीको बैठक अहिले जारी छ काठमाडौँमा। दुवै बैठकमा चाहिँ संविधान कसरी बनाउने र आफ्नो पार्टीभित्र भएको आन्तरिक के भन्नु खिचतानीलाई कसरी समाधान गर्ने विषयमा चाहिँ छलफल केन्द्रित रहेको छ। माओवादीको केन्द्रीय बैठकमा चाहिँ प्रचण्ड अथवा पुष्पकमल दाहाल अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन पेश गर्नुभएको थियो र उहाँको राजनीतिक प्रतिवेदनलाई चाहिँ उपाध्यक्ष मोहन वैद्य र महासचिव रामबहादुर थापा बादलले विरोध गर्नुभएको छ। खास गरी वैद्य पक्षले चाहिँ मधेसी सरकार बनाउने क्रममा मधेसी मोर्चासँग भएको सहमति र पिएल इन्टिग्रेसन र त्यसपछि मधेसीहरूलाई चाहिँ समूहगत रूपमा नेपाली आर्मीमा हुल्ने भन्ने विषयलाई लिएर चाहिँ माओवादीभित्र चर्की विरोधाभास भइरहेछ भने एमालेको केन्द्रीय बैठकमा ओली समूह र माधव कुमार नेपाल समूहले पनि खनाल र अध्यक्ष समूहलाई अलिकति विरोध गरेका छन्। खास गरी ओली र अमृत बोहरा अनि वामदेव गौतम तिनजनालाई चाहिँ सभासद बनाउने चर्चा खुब चलेको थियो। त्यसको विषय लिएर पनि छलफल तीव्र अगाडि बढेको छ। छलफल अर्को हप्ता जारी रहनेछ। त्यसको विषयमा हामी अर्को हप्ता जानकारी दिनेछौँ यहाँहरूलाई। अर्को छोटो समाचार भनिहाल्छु म, त धेरै भनेकै समाचारको
होइन, ठिक छ, कन्टिन्यू गर्नुहोस्।
त्यसपछि तपाईँको स्पोर्ट्स समाचार
रेडी गर्नु।
एउटा इन्ट्रेस्टिङ खबर यो छोटकरी भनिहाल्छु म। प्रधान न्यायाधीश खेलराज रेग्मीले आज मात्रै के बोल्नु भएको छ भने यसअघि सर्वोच्च अदालतले दिएको संविधान सभाको म्याद नथप्नु भन्ने विषयमा अथवा जुन वर्डिक दिएको छ त्यसमा चाहिँ कुनै पुनरावलोकन हुँदैन। यसअघि चाहिँ सर्वोच्च अदालतले के भनेको थियो भने आगामी 6 अर्थात् एकपटकसम्म मात्र अब चाहिँ संविधान सभाको म्याद थप्न सकिन्छ, त्यसपछि थप्न सकिँदैन। त्यसपछि पनि संविधान बन्ने क्रम सकिएन भने चाहिँ नयाँ चुनावमा जानुपर्छ भन्ने उहाँको भनाइरहेको छ। यसपछि सञ्जयजी स्पोर्ट्स समाचार।
हजुर, मसँग एउटा स्पोर्ट्स समाचार भन्दा पनि यो जानकारी छ। आज सम्पन्न नेपाली फुटबल क्लब र हिमालयन एक्स बिचको खेलमा 2-0 6 गर्दै हिमालयन एक्सले विजय भएको छ। 6 अग्रता लिँदै एक्सले राम्रो खेलको प्रदर्शन गरेको थियो भने नेपाली फुटबल क्लबले जम्मा 2 चित्त बुझाउनु परेको थियो। खेल मैत्रीपूर्ण वातावरणमा एकदमै राम्रो र सफल भएको हिमालयन एक्सका म्यानेजर विनय पौडेलले हामीलाई जानकारी गराउनु भएको छ। हजुर, यो थियो सानो स्पोर्ट्स सम्बन्धी न्युज। र अब हामी श्रोताहरूलाई सिधै गीत सुनाउने हो कि?
गीतभन्दा अगाडि एउटा कुरा सञ्चय मलाई भन्नुभयो लाग्यो साँच्चै नै, आज विशेष गरी एउटा ऊ पनि भएको छ, एउटा ओकेजन पनि परेको छ आज क्रिसमसको दिन होइन। त्यसै गरी हामी सम्पूर्ण हाम्रो भोइस अफ साङ्ग्रिलाको युनिटबाट चाहिँ हाम्रो जुन जो 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 यहाँ जो जो नेपाली तथा भुटानी समुदाय हुनुहुन्छ जो क्रिसमस मनाउनुहुन्छ उहाँ सबैलाई एकदमै क्रिसमसको उपलक्ष्यमा एकदमै त उहाँहरूलाई शुभकामना दिन चाहन्छु।
हजुर, हामी पनि क्रिसमसको एकदमै शुभकामना होइन।
हजुर त्यही अनि हामी एउटा अर्को पनि कुरा के भन्न चाहन्छौँ भने यदि तपाईँहरू आफ्नो साथीभाइ आफ्नो मित्र आफ्नो प्रियजनहरूलाई केही सूचना अथवा सूचना होइन माफ गर्नु होला केही शुभकामना दिन चाहनुहुन्छ भने
तपाईँले
हजुर क्रिसमसको उपलक्ष्यमा शुभकामना दिन चाहनुहुन्छ भने हाम्रो फेसबुक पेजमा तपाईँले हाम्रो अब यो जिम्मा चाहिँ आज फेसबुक पेज गर्ने र गीत बजाउने जिम्मा आज सञ्जयले लिएको छ त्यसै कारण सञ्जयले अब फेसबुक अनलाइनमा हामी भोइस अफ साङ्गलाई जानेछौँ र तपाईँले आफ्नो मेसेज हामीलाई हाम्रो फेसबुक पेज मार्फत हामीलाई पठाउन सक्नुहुनेछ र कार्यक्रममा हामी तपाईँको मेसेज हामी
हजुर
गीत बजाउँ र गीत चाहिँ छ चलचित्र गोर्खापल्टनबाट प्रशान्त तामाङको स्वरमा लाहुरे मत सोल्टिना
श्रोताहरू, यो रेलैमा सरा र गोर्खा बजार भन्ने गीत सुन्दै हुन्थ्यो तपाईँहरू. कुन चलचित्रबाट थियो यो
चलचित्र? गोर्खा पल्टन.
गोर्खा पल्टनबाट. यो त म बिर्सिहाल्छु, यो चलचित्र हेर्न नहेर्ने मान्छे कि,
तर एकदमै पपुलर नेपालमा केही महिना अगाडि एकदमै नेपालमा एकदमै सुपर हिट भएको मुभी हो यो.
नेपाली फिल्म चाहिँ म कहिले पनि नेपाली फिल्म के मैले फिल्म हेरेको छुइनँ त्यो सार त्यही त हो.
त्यो चाहिँ अलिकति न्याय भएन जस्तो लाग्यो है. म इन्द्रजी मलाई
नेपाली मात्रै होइन, यो चाहिँ हिन्दी पनि हेर्दिनँ म, इङ्ग्लिस पनि हेर्दिनँ, फिल्म हेर्थेँ त्यो सार.
होइन तर आज चाहिँ हामीहरू अब
चलचित्र कुरा गर्छु भन्नुभयो,
नेपाली चलचित्रको विषयमा हामी कुराकानी गर्नेछौँ भनेर हामीले श्रोताहरूलाई अगाडि नै जानकारी गराइसक्यौँ. र तपाईँले पनि आफूले हेरेको फिल्महरूको बारेमा, चलचित्रको बारेमा, नेपाली फिल्महरूको बारेमा भन्नुपर्ने हुन्छ है. यसको लागि चाहिँ माइन्ड मेकअप
हामीले अहिले एकछिनमा इन्द्रजीलाई, हामीले इन्द्रजीको अहिलेसम्मको सबसे फेभरेट मुभी कुन छ भने हामी अवश्य यहाँ हाम्रो अलिकति हेडफोनको प्रब्लम भइरहेछ, तर
हेडफोन यहाँ स्टुडियोको हेडफोन पड्किँदैछ जस्तो छ. श्रोता, उहाँहरू चलचित्रको बारेमा मलाई सोध्छु भन्ने हुन्छ, म यहाँ बिचमा अलिकति मसँग भएको मलाई चिसो लागेको छ अलिकति, त्यही भएर मैले चिसो सम्बन्धी एउटा जानकारी खोजेर ल्याएको छु. तपाईँहरू चिसो लागेको बेला एन्टिबायोटिक कति खानुहुन्छ त्यस सम्बन्धी जानकारी म यहाँ तपाईँलाई सर पढेर सुनाउँदैछु. चिसोसँगै रुवाखोकीको समस्या बढिया छ नभनौँ होइन, यो गर्मीसँग पनि बढिया छ. यो सँगै आफैले पसलबाट एन्टिबायोटिक किनेर खानेहरूको पनि लाम समेत सानो छैन. यो चाहिँ सायद नेपालतिरको प्रसङ्ग होला. जाडो याममा रुगाखोकी बढी देखिने गरे पनि मौसमको रुगाखोकी सँगै सम्बन्धसँग कुनै सम्बन्ध छैन. वीर अस्पतालका डाक्टर अनिल कुर्मा मिश्र भन्छन्, सामान्य रुगाखोकीमा एन्टिबायोटिकले कुनै काम गर्दैन. चिसो याममा हामीमध्ये धेरै जसो झ्याल ढोका थुनेर घरभित्र बस्छौँ, त्यसैले भाइरस सङ्क्रमण बढी हुन्छ. अमेरिकन लङ एसोसिएसन को तथ्यपत्र अनुसार रुगा थुप्रै प्रकारका भाइरसले गर्दा हुने नाक र घाँटीको सामान्य सङ्क्रमण हो. रुगाखोकी एक सातासम्म रहन सक्छ, तर कहिलेकाहीँ अझ बढी समयसम्म पनि रहन सक्छ. बढी समय लिने रुगाखोकी मुख्यत बालबालिका, बुढापाका र कमजोर स्वास्थ्य भएकाहरूलाई हुन्छ. रुगाखोकी जति सर्ने अति सर्ने सङ्क्रमण रोग हो. सङ्क्रमित व्यक्तिको सिङ्गान र हाछ्युबाट निस्कने तरल पदार्थको थोपा भएको भाइरसको सम्पर्क रुगाखोकीले समाउँछ. शरीरमा भाइरस प्रवेश भएको एक दिनदेखि तिन दिनभित्र रुगाको लक्षण देखिन थाल्छ. यस अन्तर्गत नाकबाट पानी बग्न थाल्छ, नाक बन्द हुन्छ, हाछ्यु लाग्छ, स्वाद र गन्ध थाहा पाउन कठिनाइ हुन्छ, घाँटी खसखस हुन्छ, खोकी लाग्छ. रोग प्रतिरोधक क्षमता कम भएकाहरू बढी मात्रामा रुगाको चपेटमा फस्ने गरेका छन्. अमेरिकामा अन्य रोगको दाँजोमा रुगाको समस्याले गर्दा धेरै नै सबैभन्दा बढी व्यक्ति चिकित्सकमा पुग्छन्, र यो अस्ट्रेलियामा पनि देखिन्छ. हामीले अमेरिका स्थित फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनले 2 वर्ष मुनिका बालबालिकालाई औषधि पसल लगायतका ठाउँमा बिना पूर्जा किन्न पाइने रुगाखोकीको औषधि ओभर दि काउन्टर ड्रग नदिने चेतावनी दिएको छ. धेरैजसो रुगाखोकी घाँटीको खसखसको राम्रो उपचारको तरिका टन्न पेय पदार्थ सेवन गरे आराम गर्नु हो. रुगाको लक्षणलाई सहन प्यारासिटामोल जस्तो औषधि लिन सकिन्छ. यदि तपाईँको रुगा 3 साताभन्दा बढी समयसम्म कायमै रहे वा तपाईँलाई सास लिन असजिलो भए, छाती दुख्न थाले र तपाईँलाई पहिलेदेखि नै छातीको समस्या भए, चिकित्सकको सल्लाह लिन राम्रो हुन्छ. रुगाको भाइरसले पिनास, कानको सङ्क्रमण, ब्रोङ्काइटिस लगायतका शरीरमा अन्य सङ्क्रमण समेत हुने बाटो समेत बनाउँछ. सामान्य समस्या धेरै दिनदेखि खोकीसँगै पिनासको पनि सङ्क्रमण समेत हो. यदि कसैलाई दम, दीर्घकालीन ब्रोङ्काइटिस छ भने यो अवस्थामा यो अवस्थाको लक्षण रुगा निको भइहाले पनि थुप्रै सातासम्म रहन सक्छ. चिकित्सकीय पूर्जा बेगर बिक्री हुने रुगाखोकीको औषधिहरूको यस त्यो लक्षणबाट अस्थायी छुटकारा दिन सक्छन्. एन्टिबायोटिक सामान्य रुगाखोकीमा उपयोग गर्नुहुन्न. रुगाखोकीबाट उत्पन्न हुने ब्याक्टेरियल जटिलतामा मात्र एन्टिबायोटिक प्रयोग गर्नुपर्छ. सञ्जयजी, मैले रुखाखोकीबारे छोटकरीमा जानकारी यति मात्रै राखेँ।
हजुर, तपाईँले छोटकरीमा होइन राम्रोसँग जानकारी दिनुभयो, तर तपाईँले जुन रुखाखोकीको लक्षणहरू भनिराख्नु भएको थियो नि त्यस बेला चाहिँ मैले तपाईँलाई हेरिरहेको थिएँ कि, तपाईँ अघि कार्यक्रम सुरु गर्न अगाडि भन्दा पनि खोकिराख्नु भएको थियो, हाम्रो श्रोताहरूलाई पनि भनिसक्नु तपाईँले रुगा लागिरह मलाई रुगा लागिरहेछ भनेर, तपाईँलाई पनि त्यस्तै त भइरहेको छैन।
त्यही भएर मैले अघिल्लो पटक चाहिँ हतार हतार गीत बजाउनु लागेको कारण त्यही मलाई खोकी आइसकिएको थियो, खोक्नु भएन है भनेर चाहिँ मैले गीत बजाउनु लगाएर मैले खोकेँ श्रोताहरू।
त्यो त हामीले थाहा पाइहाल्छौँ किनभनेदेखि इन्द्रजीले अब किन युजली हामीलाई मान्छेलाई जे परेर हुन्छ त्यसमा अलिक इन्ट्रेस्टेड ज्यादा हुन्छ नि। अब अहिले हामीले हेर्न सक्छौँ कि इन्द्रजीलाई एकदमै रुगा लागिरहेको छ, र इन्द्रजीले जुन रिसर्च गरेर जुन आज लिएर आउनु भएको छ जुन सूचना हाम्रो श्रोता जुन चाहिँ हाम्रो श्रोताहरूलाई पनि एकदम काम लाग्दो छ भनौँ न होइन।
हजुर, यति बेला नेपालमा चाहिँ भनौँ न रेस्ट अफ द वर्ल्डमा चाहिँ अहिले चाहिँ चिसो छ होइन, एउटा अस्ट्रेलिया मात्रै त्यस्तो देश हो जहाँ चाहिँ अहिले गर्मी छ होइन, त्यो भएर अब चिसोमा चाहिँ रुखाखोकीको समस्या बढी नै हुन्छ,
अस्ट्रेलियामा पनि बढी भइरहेको छ यहाँ, किनभने मौसम एक दिन चिसो हुन्छ अर्को दिन तातो हुन्छ, त्यसले गर्दाखेरि पनि धेरै रुखाखोकी लागिरहेको छ। सञ्जयजी, अब चलचित्रतिर फर्किने
हो, त्यो त हामीले अब चलचित्रको कुरा गर्ने भन्दा भन्दै समय त त्यस्तै जाँदैछ, ठिकै छ। हामीले कार्यक्रमको पहिला चरणमा हामीले भनेको थियौँ कि हामीले आज हामी चलचित्रको बारेमा कुराकानी गर्नेछौँ भनेर, र त्यसै गरी हामीले कार्यक्रमको पहिलो साङ्गीतिक स्वरूपसहित हामीले गोर्खा पल्चनको गीत पनि तपाईँहरूको समक्ष हामीले राखिसकेका छौँ। र सञ्जयबाटै सुरु गरौँ, सञ्जयलाई आज चलचित्रको बारेमा के कुरा चाहिँ, किनभने सञ्जयले नै यो आज सेलेक्ट गर्नुभएको छ टपिक, र आज हामी चलचित्रको बारेमा कुरा गर्छौँ भनेर, र म सञ्जयलाई नै सुरु गर्नुको लागि अनुरोध गर्न चाहन्छु।
यो नेपाली सिनेमा नेपाली चलचित्रहरूको बारेमा चाहिँ अब धेरैलाई चाहिँ कस्तो छ भन्दाखेरि राम्रो चलचित्र बन्दैन होइन, त्यो भएर नेपाली चलचित्र नेपाली भएर नेपाली चलचित्र नेपाली फिल्महरू हेर्ने मान्छेहरू कम छन्, नेपाली चलचित्रका दर्शकहरू कम छन्। जति पनि नेपाली छन् उनीहरू चाहिँ प्राय हिन्दी मुभी हेर्ने, हिन्दी फिल्महरू र त्यसपछि गएर हलिउड मुभीहरू इङ्ग्लिस मुभीहरू हेर्ने भएको कारणले गर्दाखेरि नेपाली चलचित्र नेपाली फिल्मले चाहिँ जुन रूपमा लगानी गरेर चलचित्र निर्माण भएको हुन्छ होइन, त्यो निर्माणसम्म पनि उठाउन नसक्ने अवस्थामा पुग्छन् कि, जबकि नेपाली चलचित्र बनाउँदाखेरिको लगानी र हिन्दी फिल्म बनाउँदाखेरिको लगानीमा धेरै फरक हुन्छ होइन, त्यस कारणले अब क्वालिटी वाइज त अलिकति राम्रो निस्किन्छ नै, फरक हुन्छ नै, र श्रोताहरूले चाहिँ सरी हाम्रो दर्शकहरूले चाहिँ के बुझ्नु पर्यो भन्दाखेरि नेपाली फिल्मलाई माया गर्नु पर्यो, नेपाली फिल्म हेर्नु पर्यो, हामीले हेरिदिएसम्म नेपाली फिल्म चल्ने हो
होइन। हजुर, किनभन्दाखेरि पहिला भन्दा पनि अहिले पनि भनौँ न, कति हाम्रो श्रोता अब अहिले सुनिरहनुमा छ र जुन चलचित्रका दर्शकहरू हुनुहुन्छ उहाँहरूको विचार चाहिँ के छ के भन्दाखेरि चाहिँ नेपाली चलचित्र चाहिँ त्यति राम्रो हुँदैन, र अहिले पनि उहाँहरूले कतिको हेर्नु हुँदैन, किनभन्दाखेरि ओ नेपाली फिल्म हेर्दाखेरि केही पनि हुँदैन, क्वालिटी हुँदैन, त्यसमा कुनै पनि एकदम जुन हामी जुन पैसा तिरेर जान्छौँ त्यो वर्थको हुँदैन भन्ने हुन्छ। तर एउटा कुरा के भन्न चाहन्छु,
त्यसमा चाहिँ एउटा सत्य त छ, मलाई चाहिँ बल्ल बल्ल मैले
बिचमा
होइन, मलाई मैले पनि त्यति धेरै फिल्म त हेरेको छुइनँ, नेपाली हिन्दी जोसुकै भन्नुहोस् त्यति धेरै फिल्म मैले हेरेको छुइनँ, मलाई फिल्ममा इन्ट्रेस्ट पनि थिएन त्यतिखेर, जतिखेर चाहिँ म काममा लागेको थिएँ, कामले व्यस्तताले गर्दा त्यो फिल्म हेर्न पनि भ्याएको छैन। तर नेपाली फिल्ममा मैले कथा सुनेको छु होइन, रिभ्यूहरू पढेको छु, पत्र पत्रिकामा आएको
होइन,
कलाकारहरूसँग बसेर गफ गरेको छु, एउटा शैली छ नेपाली फिल्ममा मैले देखेको चाहिँ सधैँभरि त्यो शैलीभन्दा अलिकति बाहिर अर्को पाटोतिर गयो नेपाली फिल्म चल्न
सक्छ।
एउटा शैली सजिलो के भने तपाईँको नेपाली फिल्मको के गर्नुपर्छ भन्दाखेरि फाइट कहाँबाट सुरु हुन्छ भन्दाखेरि चाहिँ हिरोइनलाई के अरे खलनायकले लखेट्नुपर्छ कि अपहरण गर्नुपर्छ कि बलात्कार गर्नुपर्छ, त्यहाँबाट सुरु हुन्छ, अनि हिरो भनेको चाहिँ अपर्चक माथिबाट
आइपुग्छ
होइन, त्यस्तो ट्रेन्ड त्यस्तो खालको मुभीहरू नबनेको होइन नेपाली इन्डस्ट्रीमा होइन, त्यस्तो खालको मुभीहरू छ र त्यस्तैले अलिकति मार्केट लिइरहेको थियो कुनै समयमा होइन, तर अहिले त्यो चाहिँ समय अलिकति चेन्ज हुँदैछ।
यसमा एउटा कुरा के भन्न चाहन्छु भन्दाखेरि जुन सञ्जयले भन्नुभयो एकदमै सही, र जुन इन्द्रजीले पनि भन्नुभयो पहिलेको पहिला जुन चलचित्रहरू बन्थे, धेरै पहिला त नभन्नु धेरै पहिला त एकदमै राम्रो चलचित्रहरू बन्थे जुन समयमा माइती घरहरू बन्थ्यो आमाको समयमा,
80 को दशकमा चाहिँ अब धेरै राम्रो राम्रो चलचित्रहरू बनाएछन् नि, जस बेला चाहिँ भुवन ऋषि र शिवश्रेष्ठहरू भकर भकर आउनु भएको थियो होइन, त्यस बेलाको चलचित्र हेर्ने हो भनेदेखि त अहिले यो बिचको ट्रेन्ड बिचमा जुन चलचित्रहरू बने त्यसको दाँजोमा त धेरै राम्रो चलचित्र
त्यो हेरी अनुसार त अहिलेसम्म चाहिँ त्यही अनुसारले जुन चाहिँ प्रगति गर्दै जाने हो भने चाहिँ नेपाली चलचित्र साँच्चै नै कहाँ पुग्नुपर्ने भन्ने हाम्रो विचार आउन सक्छ होइन. तर जुन बिचमा आएर जुन अब भनौँ न जुन एक्सनको ट्रेन्ड आयो एकदमै होइन, एक्सनको आयो भने त्यसपछि अब मान्छेहरूले अब कतिले त नेपाली फिल्म त्यति बेला धेरैले नै हेर्दैन थिए, तर जतिले हेर्थे तर उनीहरूले एक्सनै मन पराउँथे किनभने उनीहरूको रिभ्युजहरू हेर्दाखेरि पनि होइन प्रायः उनीहरू के मन पर्यो चलचित्र सबसे भन्दाखेरि त फाइट मन पर्थ्यो भन्थ्यो, निखिल उपाध्यायको फाइट भन्यो, राजेशमालको डायलग भन्नु होइन
गऱ्यो भने हो ल राजेशमालले चाहिँ यस्तो डायलग बोल्यो है भनेर भन्थ्यो. होइन राजेशमाल पनि राम्रो एक्टर हो, नराम्रो त्यस्तो होइन होइन चलेको हो. तर
मैले देखेको चाहिँ नेपालीमा अधिकांश सबै त नभनौँ अधिकांश फिल्महरूमा कथावस्तु त्यो सिलसिलेबाहरू हुँदैन.
हजुर,
सिलसिलेबाहरू जुन भन्नु न एउटा स्टेपदेखि अर्को स्टेप जसरी जानुपर्ने हो नि त्यो सिलसिला मिलेर त्यो सिलसिला मिलेको हुँदैन क्या, मिठोसँगले प्रस्तुत गरिएको हुँदैन. जस्तो न म उदाहरण दिउँ, अघि रूपाजीले भन्नुहुन्थ्यो कुन फिल्म मन पर्यो त मलाई सोच्छ भन्ने हुनुहुन्थ्यो,
मुनाजी
जस्तै भनौँ तपाईँले सोध्नुभन्दा अगाडि म ना के अरे नाम भनिहालौँ होइन, मैले राम्रोसँगले हेरेको भनेको दर्पण छाया नेपाली चलचित्र होइन,
धेरै राम्रो चलचित्र
दर्पण छाया. लभ स्टोरी पनि छ, लभ स्टोरी नभएको होइन, खलनायक पनि छैन नायक पनि छैन त्यहाँ, र पनि चलचित्र राम्रोसँगले चलेको छ
होइन. तर एउटा कुरा के इन्द्रजी मलाई के भन्नु मन लाग्छ, मैले तपाईँलाई काटेर भन्नु खोजेको होइन, तर तपाईँले भन्नुभयो धेरै चलचित्र हेर्नुभयो होइन एकदम लिमिटेड हेर्नुभयो, तर मलाई के भन्न चाहन्छ जस्तै त्यो बिचमा पनि जुन एक्सनको ट्रेन्ड हुँदा हुँदै बिचमा पनि धेरै यस्तो चलचित्र आयो जुन चलचित्र एकदमै राम्रो थिए. म भन्नुपर्दा म एकदमै चलचित्र हेर्ने मुभी हो, म सायद तपाईँ नेपाली हेरौँ र विदेशी जति हेरौँ नेपाली पनि एकदमै धेरै हेर्छु म होइन. अब जुन बिचबिचमा आयो अब कतिले भन्नु होला अब हेर्दै नहेरेको मान्छेले ल नेपाली चलचित्र राम्रै छैन, जब हेर्दै हेर्दैन कसरी थाहा हुन्छ हो क्या भन्नु त, किनभने त्यसको लागि त पहिला क्रिटिक गर्नुको लागि त चलचित्र हेर्नु पर्यो कस्तो रहेछ, त्यसपछि त थाहा हुन्छ नि ल है यसमा यस्तो इम्प्रुभमेन्टहरू आउनु
पर्यो भनेको सुनेको भरमा त हुँदैन. मुभीलाई क्रिटिक गरेर राम्रो छैन
एक्ज्याक्टली म चाहिँ त्यो मान्दिनँ होइन,
भन्न चाहिँ सुहाउँदैन होइन. तर अब त्यो बिचको ट्रेन्डलाई छोड्ने हो भनेदेखि अहिलेको अवस्थामा हेर्ने हो भनेदेखि केही नेपाली मुभीहरू चाहिँ एकदमै राम्रो बनिरहेछन्
यसमा. मैले जस्तै तपाईँले भन्नु बिचमा एक दुईवटा चलचित्रहरू यति राम्रो आएका थिए, मैले नाम एकदम मलाई दिनु मलाई जस्तै उहाँले इन्द्रजीले भन्नुहुन्छ दर्पण छायो थियो जुन चाहिँ एकदमै सुपर हिट नै भएको थियो, सुपर डुपर हिटै भएको थियो भनौँ न होइन.
त्यसपछि आएको राम्रो मुभी मैले देखेको भनेको चाहिँ मेरो सानो साथी,
मेरो सानो साथी त्यो त्यो भयो. त्यसपछि त्योभन्दा अगाडि अलिक दर्पण छायाभन्दा अलिक अगाडिको चलचित्र बलिदान हेर्नुभएको थियो कि थिएन, बलिदान एकदम राम्रो. त्यसपछि आएर करोडपतिहरू, नेपाली बाबुहरू जुन चलचित्र एकदमै जुन भनौँ न एकदमै राम्रो चलचित्र र राम्रो क्रिटिक्सहरूले पनि राम्रै भनेका थिए र राम्रै चलेका पनि थिए, दर्शकमा दर्शकहरूले पनि एकदमै मन पराएका थिए. र त्यसै गरी अब त्यो ट्रेन्डमा हेर्दै कारण जुन एक्सनबाट तर अहिले मलाई के लाग्छ भन्दाखेरि नेपाली चलचित्रले एउटा फड्को नै मारेको छ कि जुन चाहिँ अहिले आएर जुन नयाँ ट्रेन्डहरू आएको छ नयाँ चलचित्रको जुन अहिले तपाईँले हेर्नुभयो भने मलाई थाहा छैन सञ्जय र इन्द्रले कति हेर्नुहुन्छ इन्द्रजीले होइन, अहिलेको नयाँ चलचित्रहरू यति राम्रो राम्रो भनौँ न जुन क्वालिटीको हिसाबले यति राम्रो भइसकेको जुन नयाँ कन्सेप्टहरू जुन नयाँ डिरेक्टरहरूले जुन प्रड्युसरहरूले पनि एकदमै आफ्नो लगानीलाई चाहिँ राम्रो हिसाबले भनौँ न राम्रो उमा चाहिँ
पछिल्लोचोटि चाहिँ मैले सुनेको चाहिँ यहाँ मेलबर्नमा आएर दुईपल्ट प्रदर्शन भयो सायद दुई तिन महिना अगाडि,
त्यस्ता खाले मुभीहरू धेरै नै आइरहेछन् अहिले. अहिलेको अवस्थामा के छ भन्दाखेरि जति पनि निर्माता निर्देशकहरू छन् नि उहाँहरूले चाहिँ एउटा क्वान्टिटी मात्रै नभएर क्वालिटी दिन खोजिराख्नु भएको छ. जसमा चाहिँ म एउटा नामै लिन चाहन्छु, नयाँ निर्देशक युवा निर्देशक सुदर्शन थापा, उहाँले बनाउनु भएको मेरो एउटा साथी छ होइन, त्यसपछि अहिले चाहिँ मेरो लभ स्टोरी भनेर
अघि पनि मेरो एउटा साथी छ भन्नु खोजेको थिएँ मैले सानो साथी.
अनि त्यसमा चाहिँ कस्तो छ भन्दाखेरि अब तपाईँ अहिले फिल्म त हेर्न पाइएको छैन होइन, तर मैले युट्युबमा तिनीहरूको त्यो फिल्महरूको
प्रमोजहरू
हेर्दाखेरि कस्तो लाग्छ भन्दाखेरि त्यसमा चाहिँ अब त्यो त्यो फिल्म हेरेर हामी हिन्दी फिल्महरूसँग कम्पेरिजन गर्ने हो भने कुनै कुनै पनि कन्डिसनमा कुनै पनि एउटा पोइन्टमा चाहिँ हिन्दी मुभीभन्दा कम छैन जस्तो लाग्छ कि तिनीहरूको सिनेमेटोग्राफी होइन डाइलेक्ट डेलिभरी म्युजिक सबै थोक चाहिँ अहिले एउटा चाहिँ एउटा राम्रो फिल्म बन्ने चाहिँ एउटा सिलसिला जारी छ
होइन
त्यसमा चाहिँ अब यो नेपालमा चाहिँ बेसिकल्ली क्यामरा चाहिँ डिजिटल क्याम प्रविधिको क्यामराहरू भित्रेपछि चाहिँ अब नेपाल क्वालिटी मुभी भन्ने अब जस्तो हामी हिन्दी फिल्म हेर्दाखेरि पिक्चरको क्वालिटी हेर्छौँ होइन नेपाली फिल्म हेर्दाखेरि पिक्चरको क्वालिटी हेर्छौँ त्यसमा चाहिँ अन्तर हुन्छ नै होइन त्यो सत्य कुरो हो र अहिलेको अवस्थामा आएर जबदेखि हाम्रो दाहाल कागबेनी बनाउनु भयो
भूषण
दाहाल उहाँले जहिलेदेखि त्यो भनौँ न अब नेपालमा एउटा डिजिटल प्रविधिको
सुरुवात
गर्नुभयो त्यसपछि चाहिँ बिस्तारै चाहिँ त्यो एउटा ट्रेन्ड बस्दै आएको छ जुन कुरो चाहिँ जुन एउटा चाहिँ राम्रो पक्ष हो नेपाली फिल्म इन्डस्ट्रीको लागि र हामीले गफगाफ धेरै गऱ्यौँ अहिले
हाम्रो कुराकानी हामी जारी नै गर्नेछौँ यो चलचित्रको बारेमा छलफल त अझ हुँदै नै गर्नेछ र अहिले फेरि सञ्जयले कुन गीत छान्न लागेको छ त्यो चाहिँ सञ्जयलाई नै थाहा छ अहिले सञ्जयले छान्न गइरहेको छ
म अहिले बजाउँदैछु रित्तो रित्तो छु म शिव परियारको स्वरमा चलचित्र हो ब्याच नम्बर 16
रित्तो रित्तो छु म छैनन् बाँकी कुनै अरु चाहना शून्य शून्य भो मन बिलाइसके सबै जिउने बहना सास पनि त कस्तो बिर्सिरहेछ
who you are. You're interested in the world and what it has to offer, not someone else's version. That's why you listen to Radio Adelaide 101.5 FM. Like all community radio, we depend on your support. Without your subscription, the next sound you hear might be this. To subscribe, ring us now on 8303 5000. It's tax deductible.
एडिलेडमा रहेको एकमात्र प्रोफेशनल नेपाली वित्तीय कम्पनी वाग्ले इन्टरप्राइजेसले अकाउन्टिङ र फाइनान्स सम्बन्धीका कामहरू गर्दै आइरहेको छ। तपाईं पनि आफ्नो सफल व्यवसायको लागि अनुभवी अकाउन्टेन्टबाट सुझाव सुविधा लिन चाहनुहुन्छ भने आजै हामीलाई सम्पर्क गर्नुहोस्। ट्याक्स सर्भिसेसको साथसाथै हामी व्यापार लगानी तथा व्यापार स्थापना सम्बन्धी परामर्श लगायत होम लोन, इन्भेस्टमेन्ट प्रोपर्टी लोन, रिफाइनान्सिङ र कमर्सियल प्रोपर्टी फाइनान्स सम्बन्धित वित्तीय सेवाहरू प्रदान गर्दै आइरहेका छौं। सम्पर्क आशिष वाग्ले, वाग्ले इन्टरप्राइजेस, फिफ्थ फ्लोर, 22nd ग्रीनफिल्ड स्ट्रीट, एडिलेड, एसए 5000। फोन नम्बर 0434-532-062, इमेल wagle@wagle.com.au।
श्रोताहरू, यो भर्खर यो सूचनापछि यो जुन हामीले बजाएको थियो सब्सक्राइबर कल र त्यसपछि जुन सूचना थियो भन्दा अगाडि हामीले शिव परियारको स्वरमा सङ्गी भन्ने गीत हामीले सुनेका थियौँ, जुन गीत चाहिँ चलचित्र त्यति नचले पनि तर गीत भन्ने चाहिँ एकदमै चलेको
थियो। यो सङ्गी भन्ने स्पेसल्ली अन्त शिव परियारको यो आवाजमा रहेको यो उसको यो गीत मैले सुनिसकेपछि शिव परियारको बारेमा यसो उ गरेको थिएँ, गुगल गरेको थिएँ होइन, अनि उसको शिव परियारको इन्टरभ्यू पनि हेरेको थिएँ, अनि उसले चाहिँ यो गीत गाउने बेला चाहिँ एकदमै हुन्छ नि एकदमै साधना गरेर गाएको थियो अरे, क्या गीत सुन्दा पनि त्यस्तै लाग्छ।
शिव परियार तर फेरि एकदमै भनौँ न अहिले आएर एकदमै चर्चित गायक हालसाले अहिले प्रेजेन्टमा चाहिँ एकदमै चर्चित गायकको रूपमा पनि चिनिन्छन् र त्यसको धेरै गीतहरू हिट पनि भएका छन् उनले चलचित्रको साथसाथमा र बाहिरको भनौँ न पप गीत आधुनिक गीतहरू पनि पप गीतहरू पनि गाउने गरेका छन् र हामी चलचित्रको कुरालाई फेरि पनि हामी निरन्तरता दिने नै छौँ र जुन हामीले अघि हामीले चलचित्रको कुरा गर्दै थियौँ जुन नयाँ ट्रेन्डहरू आएको छ त्यसै गरी नयाँ चलचित्रहरूको बारेमा के भनिदिनु न सञ्जय मैले किन भन्दाखेरि सञ्जयले धेरै भनौँ
न
फिल्ममा भन्दा पनि उहाँ चाहिँ कस्तो थियो कस्तो भन्दाखेरि रोशन थापा हो उहाँको नाम होइन अनि उहाँ चाहिँ अब हामीसँगै एउटै उमेरको साथी अनि हाम्रो जन्मस्थान पनि एउटै अनि उहाँ चाहिँ म्युजिकमा चाहिँ अति प्यासनेट अनि अहिले चाहिँ आएर उहाँ चाहिँ एउटा नेपाली मुभीमा चाहिँ म्युजिक कम्पोजरको रूपमा एउटा काम गर्नुभएको रहेछ। त्यो मुभी चाहिँ एकदमै अब तपाईँहरूले सायद हेरिसक्नु भएको छ होला युट्युबमा यसको प्रमोहरू र त्यो चलचित्रको नाम हो लुट, जुन चलचित्रलाई निर्देशन गरेका छन् सरी निश्चल बस्नेतले र निश्चल बस्नेतको कुरा गर्नुपर्दाखेरि उनी एउटा यस्तो भर्खरै नव आगन्तुक हुन् नेपाली चलचित्रको लागि,
फर्स्ट टाइम डिरेक्सन स्टार्ट गरेको, उसले सुरुवात गरेको होला होइन सञ्जय? मैले पनि त्यही नै सुनेको थिएँ, पहिला मैले के अरे इन्टरभ्यू हेरेको थिएँ अनि
हजुर निश्चल बस्नेले चाहिँ अस्ट्रेलियाबाट नै डिरेक्सन सम्बन्धी पढेर, डिरेक्सन कोर्स गरेर, निर्देशन सम्बन्धी पढेर गएर बनाएको यो पहिलो चलचित्र हो. तर निश्चल बस्नेत कला क्षेत्रमा लागेको भने चाहिँ यो पहिलोचोटि होइन, उनी पहिला चाहिँ म्युजिक जस 10-12 वर्ष अगाडि चाहिँ म्युजिक फिल्डमा जस आफ्नो करियर बनाउँछु भनेर लागेका रहेछन्. तर त्यस बेला चाहिँ अब म्युजिकको लाइफ त्यस्तो थिएन होइन,
त्यो
त्यसपछि चाहिँ उनले ट्र्याक चेन्ज गरेर फिल्म चलचित्र क्षेत्रमा चाहिँ पाइला राख्ने जमर्को गरेछन्. र त्यसपछि उनले आफ्नो स्टडिजलाई कन्टिन्यू गरे, डिरेक्सन पढे, र अहिले पनि नेपालमा पनि उनी एउटा कला निर्देशन सम्बन्धी नै पढिरहेका छन् भन्ने मैले सुनेको थिएँ.
तपाईँले भन्दा भन्दै मलाई एकदम इन्ट्रेस्टिङ कुरा के याद आयो भन्दाखेरि, अस्ति भर्खरै मैले हालसालै मैले पनि लुटको बारेमा भनौँ न एक हप्ता अगाडि मैले भर्खरै त्यसको प्रोमोहरू हेरेको थिएँ है. अलिक झट्का लाग्ने नै खालको छ प्रोमो, सायद श्रोताहरू तपाईँले पनि लुटको प्रोमो हेर्नु भने थाहा पाउनुहुनेछ. र अनि
उसको भन्दा झट्का लाग्ने छ कि क्या हो, नेपाल हिन्दी फिल्मको रा वानको युट्युबमा तपाईँले हेर्नुभयो एड भने, त्यस्तो एड चाहिँ मैले कहिले पनि देखेको थिएँ.
इन्द्रजी तपाईँले गएर लुटको प्रोमो हेर्नु होला, कतिको झट्का लाग्यो, अर्को हप्ता आएर आउनुहोस्. अनि त्यो निश्चल बस्नेतको बारेमा मैले भन्दा भन्दै अर्को एउटा कुरा के याद आयो भन्दाखेरि, जुन चाहिँ निश्चल बस्नेत अब सञ्जयले भनिहाल्नुभयो अस्ट्रेलियामा पढेर गएर जुन फिल्म डिरेक्सन जुन स्टार्ट गरेको छ, यो जुन लुट चलचित्र मार्फत उनले आफ्नो डिरेक्सनलाई इन्ट्रोड्युस मनाउन दर्शक माझ ल्याउने गरेका छन्. र उसको बारेमा भन्नुपर्दा एकदम उसको इन्ट्रेस्टिङ पार्ट भनेको चाहिँ उसले डिरेक्सन गर्दाखेरि चाहिँ इन्टरनेसनल वेमा जुन स्केचिङ गरेर पहिला उसले जुन आफ्नो कामहरू स्टार्ट गर्नुभन्दा अगाडि चाहिँ पुरा स्केचिङ गरेर त्यसको बारेमा कसरी यसलाई गर्नेछु भन्ने स्केच गरेपछि मात्र उसले
अध्ययन गरेर मात्र होइन
त्यसपछि मात्र काम सुरु गर्ने भन्ने, यो जसको उसको यो जुन भनौँ न उसको
शैली
चाहिँ मलाई एकदमै राम्रो लाग्यो. जुन प्राय किन भन्दाखेरि यो शैली चाहिँ प्रायः विदेशी डिरेक्टरहरूले मात्रै युज गर्ने गरेका थिए, तर जुन नेपालीमा पनि अहिले नयाँ जुन डिरेक्टरहरूले यसरी नयाँ ट्रेन्डहरू जुन भनौँ न राम्रो कुरालाई चाहिँ उनीहरूले लिएर भनौँ न विदेशी होस् चाहे तर त्यो राम्रो पक्ष छ भने त्यसलाई हामीले लिँदाखेरि कुनै पनि त्यसमा नराम्रो कुरा छैन. र उसले यसलाई लिएर चाहिँ जुन चलचित्र सुरु गरेको छन् र जुन हामीले प्रोमो हेर्दा त अब चलचित्रको बारेमा कसो छ अहिले त हामीले भन्न सक्दैनौँ होइन, तर प्रोमो हेर्दाखेरि चाहिँ अब उसले धेरै नै मेहनत गरेको
जस्तो लाग्छ. र यो चलचित्रको चाहिँ एउटा मात्रै गीत अहिले रिलिज भएको छ जुन चाहिँ हामी भन्ने गर्छौँ आइटम नम्बर होइन, यसमा चाहिँ एउटा त्यो मात्रै अहिले रिलिज भएको छ. युट्युबमा यदि खोज्नुभयो भने तपाईँहरूले चाहिँ त्यो गीत पाउनुहुन्छ. अनि तर यसको म्युजिक सिडी चाहिँ रिलिज भइसकेको छ जो चाहिँ रोशन थापाले कम्पोज गरेका हुन् होइन, म्युजिक चलचित्र लुटको म्युजिक. यदि तपाईँहरू सुन्न चाहनुहुन्छ भने युट्युब र कुनै पनि नेपाली जस्तै साइबर संसार .com अनि त्यसपछि लभिङ नेपाल .com गएर पनि तपाईँहरू नेपाली म्युजिकहरू डाउनलोड गरेर त्यहाँबाट सुन्न सक्नुहुनेछ.
यसबिचमा जस्तै नेपालको चलचित्र क्षेत्रमा यो बढ्दै गएको, निखारिँदै गएको, खारिँदै गएको यो एक्सपोर्टिजको बारेमा कुरा गरौँ. नयाँ कुरो श्रोताहरू तपाईँलाई सुनिहाल्नु भने नेपाली चलचित्र यसरी खारिँदै मात्र छैन, विकसित पनि हुँदैछ, बाहिर पनि एक्सपान्ड हुँदैछ. तपाईँहरूलाई म बिचमा जानकारी के गराउँछु भने भुटानमा जहाँ थोरै नेपाली छन्, जहाँबाट नेपाली लखेटी नेपाली बोलेको भाषा, नेपाली भाषा बोलेको कारणले नेपाली दरसुरा लगाएको कारणले गर्दाखेरि चाहिँ भुटानबाट लखेटेको कारणले त्यो देशमा पनि नेपाली चलचित्र बनाएको छ, रिलिज हुने क्रममा छ लेखान्त चलचित्र, पहिलोचोटि नेपाली चलचित्र बनाएको छ. भने अर्को चलचित्र हो भुटानीहरूले चाहिँ प्रवासमै बसेर शरणार्थी शिविरमै बसेर बनाएको झुपडीको जिन्दगी. तपाईँले युट्युबमा पुरै चलचित्र हेर्न सक्नुहुन्छ झुपडीको जिन्दगी. एउटा गीत हामीले
लास्ट टाइम बजाएको पनि थियौँ होइन,
एक दुई हप्ता अगाडि हामीले बजाएको पनि थियौँ. र अर्को चलचित्र भुटानीहरूले अमेरिकामा पुनस्थापना भएर बसेपछि त्यहाँ अर्को चलचित्र सुटिङ पनि भइरहेछ. भनेपछि नेपाल बाहिरका नेपालीहरूले बनाएको चलचित्रको संख्या 3 पुग्दैछ भने यो संख्या बढेर जाने क्रम छ. यो चाहिँ नेपाली चलचित्र उद्योगको के भन्नु खारिने क्रम मात्रै होइन, विकसित हुने क्रम, एक्सपान्ड हुने काम क्रम पनि भइरहेछ.
भित्र नेपालभित्र मात्र नभएर यो अहिले चाहिँ भनौँ न विदेशतिर पनि एकदमै नेपाली चलचित्रहरू जाने क्रम चाहिँ एकदमै बढि नै रहेको छ. र यो राम्रो चलचित्रको बारेमा कुरा गर्दा मलाई एउटा झट्ट म एउटा चलचित्रको कुरा म नगरिकन म बस्नै सकिनँ.
अहिले
भर्खरै हालसालै भनौँ केही महिना अगाडि रिलिज भएको चलचित्र आचार्यको बारेमा मलाई एकदमै कुरा गर्नु मन लाग्यो. मैले नेपालको भ्रमणको क्रममा मैले यो चलचित्र हेरेका थिएँ र मैले भन्नुपर्दाखेरि अहिलेसम्मको मैले जुन नेपाली चलचित्र जति हेरेँ होइन वान अफ द बेस्ट मुभी नै म भन्न चाहन्छु मैले मेरो आफ्नो विचारमा चाहिँ होइन यति राम्रो जुन चलचित्र बनेको छ कि अब उसको अब जुन चलचित्रको यो चलचित्र अब तपाईँहरूलाई थाहा छ होला भक्तराज आचार्यको आजको जीवनीमा आधारित छ र यो यसमा भक्तराजकै छोरा सत्यराजले या कलाकारिता आफ्नो
बाउको
रोल होइन बाबाको रोल गरेको छ र एकदम उसले यति राम्रो एक्टिङ गरेको छ कि अब भनौँ न सत्यराजको एउटा ट्रिब्युट अब जुन उसलाई दिएको भक्तराजलाई दिएको ट्रिब्युट भनौँ न यति ब्युटिफुल मुभी बनाएको छ कि त्यसको म्युजिकदेखि लिएर जुन भनौँ न एउटा फ्लो स्टोरी लाइनमा जुन फ्लो छ र जुन इमोसनहरूलाई जसरी क्याप्चर गरिएको छ यति ब्युटिफुल मुभी छ र म श्रोताहरूलाई के भन्न चाहन्छु भने यदि तपाईँहरूले पनि मौका पाउनुभयो भने यो चलचित्र चाहिँ अवश्य
हजुर मोनाजीले भन्नुभयो एकदमै मलाई पनि एकदमै हेर्न मन लागिसक्यो मैले यसको बारेमा सुनेको थिएँ र कता कता प्रोमोहरू पनि हेरेको थिएँ गीतहरू पनि एकदमै मिठा खालका छन् जस्तो मलाई लागिरहेछ मलाई पनि हेर्न मन लागिरहेछ यो आचार्य मुभी फेरि पनि हामी श्रोताहरूलाई अब हामी लगभग अब कार्यक्रमको अन्त्यतिर त नभनौँ होइन अझै हामीसँग 10 मिनट जति बाँकी छ र हामी पनि हामी फेरि एउटा गीत सुनाउने तर्खरमा छौँ र यो गीत हाम्रा नियमित श्रोता खगेन्द्र खतिवडाजीले आफ्ना दिदी भेना न्युजिल्यान्डबाट आउनुभएको रहेछ उहाँहरूलाई चाहिँ दिदी भेना इन्द्र दुलाल र विष्णु दुलाललाई सुनाउन चाहन्छु भनेर हामीलाई म्यासेज पठाउनु भएको छ र अहिलेको लागि म यहाँहरूलाई सुनाउँदै जाँदैछु रेली खोला बगर यो पुरानो गीत हो तर यसलाई धेरै नै चर्चित गीत हो यो पनि एउटा नेपाली पुरानो नेपाली फिल्मकै गीत हो
क्या गीत हो यो
हजुर मलाई एक्ज्याक्टली अब त्यो नाम चाहिँ फिल्मको नाम चाहिँ याद भएन
चिनो हो कि जस्तो लाग्यो मलाई
रेली खोला बगर चिनो
थाहा छैन मलाई मैले चाहिँ मैले चाहिँ भुटानमा हुँदाखेरि 6-7 वर्षको हुँदाखेरि सुनेको हो यो गीत केटाकेटी गोठाला जाँदाखेरि हामी आउँथ्यो गोठाला
श्रोताहरू हामी स्योर त भएन तर यो गीत बजाउँछ तर यो गीतको बिचमा हामी सायद गुगल गरेर चेक गरिहाल्छ कि यो मुभी कुन चलचित्रको रहेछ भनेर
रेली खोला बगर भन्ने यो पुरानो गीत हो तर म यहाँ भन्दै थिएँ बिचमा कुरा अलिकति बाहिर गयो रेली खोला बगर पुरानो गीतलाई रिमिक्स गरेर अन्जु पन्तको स्वरमा गाइएको छ
र
अहिले चाहिँ हाम्रो श्रोताहरूलाई म रेली खोला बगरको रिमिक्स भर्जन सुनाउँदैछु
रेली खोला बगेर कफल पाकिरहर भन्दै थियो अन्जु पन्त. र यही बिचमा सञ्जयले युट्युब गरेर चेक पनि गरिहाले कि यो चलचित्र कुन यो गीत कुन चलचित्रको रहेछ भन्दाखेरि चाहिँ चलचित्र चाहिँ कुसुमे रुमालको रहेछ.
हजुर, एकदमै चर्चित एकदमै सुपर हिट भुवन केसीको चलचित्र होइन यो कुसुमे रुमाल.
भुवन केसी र उदित नारायण झा.
भुवन केसी, उदित नारायण झा र
त्यो समयमा एकदमै सुपर हिट भएको चलचित्र, जुन चलचित्र तुलसी घिमिरेद्वारा निर्देशित थियो.
तुलसी घिमिरे, हामीले चाहिँ एउटा नेपाली चलचित्रको एउटा भनौँ न एकदमै चर्चित नाम तुलसी घिमिरे, एकदमै भुल्नै नसकिने होइन, एकदमै राम्रो मुभी बनाउने एउटा एकजना निर्देशक हुन् तुलसी घिमिरे. जुन अहिले चाहिँ उनको पछिल्लो समयमा त्यस्तो खासै कुनै मुभी आएको छैन,
तर सायद के थाहा उसको एकदमै
सबैभन्दा पछिल्लो चोटि आएको भनेको चाहिँ दुई किनारा हो क्या अरे,
दुई किनारा हो मलाई थाहा पाए अनुसार.
त्यसपछि चाहिँ आएको थाहा पाएको छैन.
हजुर, इन्द्रजी पहिला चाहिँ हामीलाई भन्दै हुनुहुन्थ्यो मलाई, म त नेपाली फिल्म त्यस्तो खासै हेर्दिनँ, मलाई थाहा पनि छैन भनेर. तर धेरै कुरा थाहा रहेछ तपाईँलाई.
तपाईँलाई मैले भनेको थिएँ म फिल्म हेर्दिनँ तर रिभ्यू पढ्छु, कलाकारसँग गफ गर्छु.
हजुर हजुर.
श्रोताहरू, हामी कुरा गर्दा गर्दै चलचित्रको बारेमा कुरा गर्दै यति धेरै अझ कुरा बाँकी छन् हामीलाई भन्नु मन लाग्छ, तर के गर्नु घडीको सुईले यसो हेर्दाखेरि डाडो काटिने सकेको छ.
नेपाली चलचित्रको बारेमा कुरा गर्नलाई एक घन्टाको समय धेरै पर्याप्त होला जस्तो हामीलाई लागेन होइन,
एकदमै कम. घडीले त डाडो नै काटिसकेको छ. श्रोताहरू, अब हामी लगभग अन्त अन्ततिर आइसकेका छौँ, तर जानुभन्दा अगाडि हामी श्रोताहरू तपाईँलाई के भन्न चाहन्छौँ भने तपाईँहरूलाई यदि यस कार्यक्रममा कुनै सुझाव तथा सल्लाह दिन चाहनुहुन्छ भने कृपया हामीलाई लेखी पठाउनु होला, किनभने तपाईँको सुझाव र सल्लाह हाम्रो कार्यक्रम र हामीहरूलाई यति आवश्यक छ भोषक साङ्गेलालाई कि तपाईँहरूको सुझाव बिना चाहिँ भनौँ न अगाडि बढ्ने चाहिँ सम्भावना नै छैन र एकदम पोसिबलै छैन भनौँ. त्यसै कारण तपाईँको सुझाव सल्लाह चाहिँ कृपया हामीलाई लेखी पठाउनु होला. र जाँदा जाँदै सञ्जयले कुन गीत बजाउन लागेको छ त्यो त मलाई थाहा छैन, तर श्रोताहरू हामी तपाईँहरूलाई भन्दछ कि अर्को हप्ता फेरि पनि हामी यही समयमा आउने नै छौँ. र
मोनाजी अर्को हप्ता होइन, अब अर्को साल भेट्छौँ हामी फेरि
अर्को साल. एक्ज्याक्टली,
नयाँ वर्ष 2012 एक तारिक एक महिना एक तारिकमा होइन,
एक महिना एक तारिकको दिन हामी भेट्ने छौँ. तर त्यति बेला हामीले नयाँ प्रसङ्ग के हुनेछ के थाहा, हामीले सायद श्रोताहरूलाई केही नयाँ सरप्राइजहरू नयाँ केही जानकारी अझ नयाँ प्रसङ्ग नयाँ कार्यक्रममा अलिक नयाँ ढङ्गले ल्याउनेछौँ कि
ल्याउने कोसिस गर्नेछौँ
गर्नेछौँ. र के थाहा हामीलाई हाम्रो श्रोताहरूले नै कुनै एउटा नयाँ आइडिया हामीलाई पठाउनुहुन्छ कि त्यसको बारेमा पनि हामी आशा गरिराखौँ. र श्रोताहरू साँच्चै नै आजको कार्यक्रम सुनिदिनु भएकोमा यो एक घन्टा हामीलाई दिनुभएकोमा धन्यवाद दिन चाहन्छु.
हजुर, धेरै धेरै धन्यवाद. र अब जाँदा जाँदै म तपाईँहरूलाई एउटा गीत सुनाउन जाँदैछु, तिमीलाई कुनै पल नदेखु चलचित्र बाटो मुनिको फुलबाट. र यो गीतका साथसाथै हामी पनि बिदा माग्ने हो कि अब.
साँच्चै नै आजको लागि धन्यवाद. र तपाईँको हप्ता नै शुभ रहोस् र नयाँ वर्षमा भेटौँ, सुख रहनुहोस् शुभ रहनुहोस् र साँच्चै नै हप्ता तपाईँको एकदमै राम्रो रहोस्.
मेरी क्रिसमस एन्ड ह्याप्पी न्यू
इयर. मेरी क्रिसमस एन्ड ह्याप्पी न्यू इयर. गुड नाइट
एन्ड नमस्ते.
कहाँ कहाँ हराइ सके म तिम्रो न्यानो माया छोडेर Yeah.